नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। समसामयिक विषयमा हामी यो समयमा प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्छौं। नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक 4 कार्तिकसम्म लाइन काटेका 25 उद्योग मध्ये 21 वटाले पहिलो किस्ता बुझाएका छन्। ती उद्योगको कुल 4,94,30,00,000 रूपियाँ बक्यौता मध्ये पहिलो किस्ता बापत 17,46,00,000 रूपियाँ उनीहरूले बुझाएका हुन्। सँगै यस वर्ष धान उत्पादन घट्ने अनुमान सरकारले गरेको छ। गत वर्षको तुलनामा मुलुकभर धान उत्पादन 8% घट्ने प्रक्षेपण कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको हो। धान बाली लगाउने समयमा सुक्खा खडेरी, बेमौसमी वर्षा र डुबानका कारण धान उत्पादन घट्ने अनुमान मन्त्रालयले गरेको छ। अर्थतन्त्रको सुस्थता, आन्दोलन लगायतका असर वाणिज्य मात्र नभई विकास ब्याङ्कहरूमा समेत परेको छ। लामो समयदेखि आर्थिक गतिविधि सुस्त बन्दा ब्याङ्कहरूले प्रवाह गरेको कर्जा असुलीमा सुस्थता छाएको छ। यसले गर्दा उनीहरूको निष्क्रिय कर्जा उच्च भएको छ। विकास ब्याङ्कको निष्क्रिय कर्जा झण्डै 6% पुगेको छ। अर्कोतर्फ सरकारले स्टार्टअप उद्यम कर्जा दिन विगतका वर्षहरूदेखि नै शुरू गरेको छ। यस पटकको बजेटमा पनि यो प्रयोजनका लागि बजेट छुट्याइएको छ। 73 करोड़ रूपियाँ बजेट चालू आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न छुट्याइएको छ। र यो छुट्याइएसँगै विशेष गरी विभिन्न स्टार्टअपमा काम गरेका नवीनतम ज्ञान सोच शिल्प ज्ञान क्षमता भएका स्टार्टअप उद्यमीका तर्फबाट चाहिँ परियोजनाको प्रस्ताव आह्वान गरिएको छ। र यो प्रस्ताव प्रस्तुत भइसकेपछि विभिन्न मूल्यांकन मार्फत ती प्रस्ताव पेशकर्ताहरूलाई यो कर्जा उपलब्ध गराइनेछ। विशेष गरी न्यूनतम 5,00,000 रूपियाँदेखि अधिकतम 25,00,000 रूपियाँसम्म यो अन्तर्गतको कर्जा वितरण गरिने भएको छ। आज हामी यो विषयमा कुराकानी गर्छौ। स्टार्टअप उद्यम कर्जा के हो, यो कसरी वितरण गरिँदैछ, के कसरी यो कर्जा प्राप्त गर्न सकिन्छ र विगतदेखि यसको प्रभावकारिता कस्तो देखिएको छ, कति सफल भयो, कति असफल भयो, कस्ता कस्ता नवीनतम सोचहरू यो स्टार्टअपहरू चाहिँ यो अन्तर्गत आएका छन्, प्रस्तावहरू पेश भएका छन् लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ता। कार्यकारी निर्देशकज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हेलो, धन्यवाद, नमस्कार।
हजुर, अब यहाँहरूले यो आर्थिक वर्षको लागि प्रस्ताव आह्वान गर्नुभएको छ। कार्तिक 19 गते एउटा सूचना जारी गरी 21 दिनको अवधि राखेर नवीन ज्ञान सोच सिप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीलाई परियोजनाको प्रस्ताव पेश गर्न भनिएको छ। अब यसपटक यहाँहरूले यो कर्जा कसरी प्रवाह गर्दै हुनुहुन्छ, कस्ता कस्ता यस्ता यो भनौं न यो व्यक्तिहरू फर्महरूलाई यो कर्जा यो प्रदान गर्ने सोच यहाँहरूले बनाउनु भएको छ?
धन्यवाद प्रश्नको लागि। यो खास हामीले सोच बनाउने भन्दा नि स्टार्टअप उद्यम कर्जा कार्यविधि 2082 पहिलो संशोधन सहित स्वीकृत भएको छ र त्यसैको दायराभित्र बसेर हामीले काम गर्दैछौँ। स्टार्टअप उद्यमको योग्यताको कुरा गर्दाखेरि उद्योगको रूपमा सम्बन्धित उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको पहिलो योग्यता हो र वस्तु वा सेवाको उत्पादनमा नवीनतम सृजनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायको रूपमा रूपान्तरण मार्फत उच्च वृद्धिको सम्भावना भएको उद्यम दोस्रो योग्यताको रूपमा छ। त्यसै गरेर प्रविधिको अवलम्बन भएको उद्यम व्यवसाय दर्ता भई 10 वर्ष ननागेको, दर्ता पछिको कुनै आर्थिक वर्षमा वार्षिक कारोबार 15 करोड रुपियाँ भन्दा बढी ननागेको, सञ्चालित उद्यम व्यवसाय नगाभि वा नो टुक्री नयाँ उद्यम व्यवसाय गरेको भनेर यसरी 6 वटा स्टार्टअप उद्यमको योग्यताहरू तोकिएको छ र यो योग्यताहरू 19 वटा के अरे उद्यमका उद्यमहरू छन्। त्यसलाई 5 वटा क्षेत्रमा बन्डलिङ गरिएको छ। जस्तो कृषि वन तथा उत्पादनमूलक क्षेत्र भन्ने एउटा छ भने त्यो अन्तर्गत 5 वटा उद्यमहरू राखिएको छ। त्यसै गरेर सूचना प्रविधि तथा डिजिटल क्षेत्र छ, त्यो अन्तर्गत 4 वटा उद्यमहरू छ। पूर्वाधार तथा यातायातको क्षेत्र छ, त्यस अन्तर्गत 4 वटा उद्यमहरू छ। सामाजिक क्षेत्र र पर्यटनको क्षेत्रलाई जोडेर 3 उद्यमहरू राखिएको छ भने परम्परागत तथा स्थानीय स्रोत को क्षेत्रमा 3 उद्यम राखिएको छ। यसरी गरेर जम्मा 19 उद्यमका क्षेत्रहरू छ। अब कर्जा कुन तरिका कर्जाको लागि कुन तरिकाले अप्लाई गर्न सकिन्छ भने हामीले प्रतिष्ठानले 2 विधि अप्नाएको छ। एउटा चाहिँ अब देशभरि विभिन्न ठाउँमा छरिएर बसेकाहरूलाई सजिलो होस् भनेर अनलाइन एप्लिकेसन पोर्टलको व्यवस्था गरिदिया छ। sams.idi.gov.np गयो भने आफ्नो मोबाइल नम्बरलाई दर्ता गरेर ओटिपी आउँछ र 12 विभिन्न चरणहरू छ, त्यो अनुसार भरेर अनि आवश्यक कागजातहरू अपलोड गर्न सकिन्छ र स्क्रिनमा चाहिँ सबमिटेड भन्ने आउँछ। एउटा एकदम सजिलोसँग गर्न सकिने, आफ्नै घरमा बसेर आफू गरेको व्यवसायको ठाउँमा बसेर बिहान बेलुका राति जतिखेर नि गर्न मिल्छ एकदम सजिलोसँग। अर्को उपाय भनेको जसले अब त्यो गर्नुहुन्न होइन म अब फिजिकल रूपमा बुझाउँछु भनेर भन्नुभयो भने उहाँहरू प्रतिष्ठानकै कार्यालय त्रिपेश्वरमा आएर एउटा फर्म वेबसाइटमा राखिदिएको छ, त्यो फर्म डाउनलोड गर्ने अनि अर्को 2 पेजमा हामीले प्रक्रियाको कुराहरू गरिदिएको छ। त्यहाँ कसरी भर्न सकिन्छ, परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना नै भनेर त्यसरी राखिदिएको छ। त्यो हेर्दै अनि 8 फर्म छ त्यो सबै खण्ड भरेर अनि आवश्यक पर्ने कागजातहरू यो 2 केसको लागि आवश्यक पर्ने कागजातहरूको रूपमा उद्योगको रूपमा दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि भनेर भनेको छ। दोस्रो चाहिँ थाई लेखा नम्बर जुन प्यान भेट भन्छौँ नि त्यो र अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सँगसँगै अघिल्लो आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि भनेको छ। त्यस्तै गरेर फर्म कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 5 नवप्रवर्तन वा प्रविधिको प्रयोग भएको पुष्ट्याई वा स्वघोषणा, यो उहाँहरूले आफ्नो लेटर प्याडमा वा सेतो कागजमा के नवप्रवर्तन वा प्रविधिको प्रयोग भने त्यो कुरा उल्लेख गरेर अनि छाप लाएर सही गरिदियो भने त्यो पुग्छ र त्यही डकुमेन्ट बुझाउनुपर्छ वा अपलोड गर्नुपर्छ। अर्को चाहिँ कर्मचारी वा कामदारको अघिल्लो आर्थिक वर्षको वार्षिक तल्ली विवरणको प्रतिनिधि, यो अब उहाँहरूको अलरेडी स्ट्यान्डर्ड फर्मेटमा छ भने त भइहाल्यो, नभए एउटा एक्सेल सिटमा कामदार वा कर्मचारीको नाम त्यसपछि उहाँको ठेगाना उहाँले अनि कति पारिश्रमिक पाउनु भएको छ त्यो कुरा राखेर कतिजना हुनुहुन्छ त्यसको एउटा एक्सेल सिटमा राखेर आफ्नो लेटर हेडमा वा चाहिँ सादा कागजमा राखेर छाप लाएर सही गरिदियो भने त्यो बुझाउन मिल्छ। सँगसँगै अब हामी लिमिटेड रिसोर्स भएको कन्ट्री भएको र अहिले डिसेन्ट्रलाइज कन्डिसनमा तिनै तहको सरकारबाट विभिन्न किसिमका सहुलियतपूर्ण कर्ज दिने भएकोले नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहबाट सहुलियतपूर्ण कर्ज वा स्टार्टअप कर्ज वा यस्तै प्रकृतिका अन्य सहुलियतपूर्ण कर्ज नलिएको स्वघोषणा गर्नुपर्छ। यसको लागि पनि त्यही आफ्नो लेटर प्याडमा वा सेतो कागजमा एउटा A4 साइजको सेतो कागजमा मैले चाहिँ यसरी नेपाल सरकार वा प्रदेश सरकार स्थानीय तहबाट कुनै यस्तो किसिमको सहुलियतपूर्ण कर्ज लिएको छैन भनेर स्वघोषणा गरेर उहाँले सही गरेर छाप लगाइदिनु भने त्यो यति डकुमेन्ट, यसरी गरेर हामीले 7 डकुमेन्ट चाहिँ मागेको छ। यो डकुमेन्ट हजुरको अनलाइनबाट भर्दा नि चाहिन्छ, यो फिजिकल रूपमा प्रतिष्ठानमा आएर भर्दा नि चाहिन्छ, र योभन्दा पनि अब केही क्लारिटी चाहियो अब केही बुझ्नु पर्यो भने प्रतिष्ठानमा फोन गरेर बुझ्न सकिन्छ, हाम्रो इमेलमा इमेल गरेर नि बुझ्न सकिन्छ। तर यो प्रश्नसँग अघि मैले भने नि यसरी चाहिँ 2 एउटा डकुमेन्ट 4 एक्सेलमा 4 छ, स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना भनेर त्यसरी राखिदिएको छ। यसको अन्तिम मिति चाहिँ मङ्सिरको 9 यो 21 म्याद राखेर गरेको हो। हामीले कार्तिकको 19 सूचना निकालेको हो, गोर्खापत्रमा सूचना छ, वेबसाइटमा सूचना छ, त्यसै गरेर विभिन्न अहिले सञ्चार माध्यमहरूले पनि यो कुरा राखिदिनु भएको छ। हाम्रो सोसल मिडिया पेजहरू जस्तो फेसबुक, लिङ्कडिन, इन्स्टामा पनि हामीले राखिदिएका छौँ।
भनेपछि अब नवीन ज्ञान सोच सिप भएका व्यक्ति फर्महरूले चाहिँ सजिलै अनलाइन मार्फत अथवा भौतिक रूपमै प्रस्ताव पेश गरेर यो परियोजनाको आफ्नो आफूले तयार गरेको परियोजनाको प्रस्ताव चाहिँ पेश गर्न सक्नेछन्।
एकदम यसमा हामीले चाहिँ स्टार्टअप उद्यमको योगदान नपुगेको लो न अप्लाई गर्नु होला, किनभने अप्लाई गर्नलाई धेरै इफोर्टहरू लाग्छ तर पछि सेलेक्सन हुँदैन, मूल्याङ्कन समितिले हेर्ने नै स्टार्टअप उद्यमको योग्यता हो। र खास गरी यो जुन अघि पनि मैले भने नवीन एवं सृजनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायको रूपमा रूपान्तरण मार्फत उच्च वृद्धिको सम्भावना, यो स्टार्टअपको परिभाषामा पनि राष्ट्रिय स्टार्टअप नीति 2081 पनि लेखिएको छ होइन. यो कुरा नभएको उद्यम अब ट्रेडिसनल तरिकाबाट हामीले भन्छौँ नि त्यो गरेको उद्यमहरूले अप्लाई नगर्दाखेरि ठिक हुन्छ, किनभने अप्लाई गर्दाखेरि धेरै टाइम धेरै उहाँहरूको रिसोर्सेस जान्छ, पछि मूल्याङ्कन समेत यही स्टार्टअप उद्यमको योग्यता हेरेर गर्नुहुन्छ. त्यस कारणले जसको योग्यता मिल्दैन उहाँहरूले अप्लाई नगर्दाखेरि राम्रो हुन्छ भन्ने म सल्लाह दिन चाहन्छु.
अब यसमा नयाँ त सधैँ
जटिलो छैन, सजिलो छ होइन. सिलसिला भर्दै गयो भने केही ठाउँमा हामीले यो तपाईँको 50 शब्दमा नबढाइकन भर्नु होला, 200 शब्दमा नबढाइकन भर्नु होला. त्यो चाहिँ भर्नलाई नै सजिलो, मूल्याङ्कन गर्नलाई नै सजिलो होस् भनेर ठिकै के उद्यम के व्यवसाय गरेको छ त्यो किसिमको कुराहरू राखिदियो भने मूल्याङ्कन समितिलाई मूल्याङ्कन गर्नलाई सजिलो हुन्छ.
हजुर, के अब चलिरहेको व्यवसाय अथवा उद्यमीहरूले पनि अब यो किसिमको कर्जा लिनका लागि प्रस्ताव पेश गर्न सक्नेछन् होइन?
हजुर, एकदम सक्नेछन्. तर अघि योग्यताको जुन कुरा गरेको छु मैले, 10 वर्ष ननागेको र त्यो 10 वर्षमा कुनै वर्ष वार्षिक कारोबार 15 करोड भन्दा बढी नभएको भन्ने कुराहरू चाहिँ एकदम जोडिन्छ. र इम्पोर्टेन्टली यो नवीन वा सृजनशील सोचको प्रयोग गरेको छ कि छैन, प्रविधिको उपयोग गरेको छ कि छैन, उच्च वृद्धिको सम्भावना छ कि छैन, त्यो कुराहरू चाहिँ
अब अघिल्लो वर्ष यो स्टार्टअप कर्जा प्रवाहका लागि सरकारले 1 अर्ब रूपियाँ विनियोजन गरेको रहेछ, जसमा 88,66,25,000 रूपियाँ चाहिँ स्टार्टअप कर्जा प्रवाह भएको रहेछ. अब यसपालि 73 करोड़ रूपियाँ बजेट छुट्याइएको छ. अब तेस्रो पटक अहिलेको यो आर्थिक वर्षमा यो कर्जा प्रवाह हुँदैछ. अघिल्ला वर्षहरूमा प्रवाह भएका जुन स्टार्टअपहरू छन् तिनीहरूको सञ्चालनको अवस्था, तिनीहरू को अवस्था चाहिँ कस्तो छ, त्यो अध्ययन गर्नु भएको छ यहाँहरूले?
होइन, हामीले त्यसरी अध्ययन गर्न पाएका छैनौँ. तर यो वर्षको कार्यक्रम बजेटमा एउटा कार्यक्रम राखिएको छ, ठ्याक्कै 2.5 वर्ष पनि हुन्छ. हामीले माघ फागुनतिर एउटा इन्डिपेन्डेन्ट एजेन्सीलाई हायर गरेर अनि त्यसको अध्ययन गर्ने कार्यक्रम छ, त्यो हामीले गर्छौँ. तर अहिले हेर्दाखेरि प्राइमरी रूपमा ब्याङ्कले कर्जा प्रवाह गरेको हो, स्थलगत निरीक्षण पनि गरेको छ, र हामीले अरू विभिन्न कार्यक्रमहरूको तरिकाले बाहिर जाँदाखेरि स्टार्टअप उद्यमीलाई एकचोटि हामीले दुईचोटि खासमा काठमाडौँ उपत्यकामा हाम्रो यो अफिसमा पनि त्यसपछि प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी भनेर एउटा कार्यक्रमको बेला उहाँहरूसँग अन्तर्क्रिया गरेका थियौँ, उहाँको फलोअप गरेका थियौँ. हेर्दाखेरि राम्रो भइरहेको छ. उद्यमहरू जसले पैसा पाउनुभयो, काम गर्दै हुनुहुन्छ, उहाँहरूको उद्यम बढेको अवस्था छ, नाफा कमाइरहेको अवस्था, साथै उहाँहरूले गरेको उत्पादन, त्यसपछि उहाँहरूले दिएको सेवामा वृद्धि भएको छ, रोजगारी सृजना भएको छ. हामीले चाहिँ न्यू वेल्थ क्रिएसन भन्छौँ, न्यू जब क्रिएसन भन्छौँ. यो चाहिँ एकदम भएको छ, आर्थिक गतिविधि चलायमान भएको छ. सँगसँगै यो त अब 3% ब्याज दरमा दिएको कर्जा भएकोले रिपेमेन्ट गर्नुपर्ने वा गभर्मेन्टको तर्फबाट हेर्दाखेरि रिकभरी हुनुपर्ने, अनि अहिले हेर्दाखेरि 2,90,00,000 रुपियाँ रिकभरीको रूपमा नै आएको छ. त्यो पनि एउटा राम्रो किसिमको छ. तर अब ठ्याक्कै इन्डिपेन्डेन्ट एजेन्सीले जब एउटा सिस्टमेटिक रिसर्च गर्नुहुन्छ त्यहाँबाट धेरै कुराहरू आउँछ र त्यति बेला हामी भन्न सक्ने अवस्था हुन्छ. अहिले हामी गएको ठाउँहरूमा हामीले इन्ट्रेक्सन गरेको उद्यमहरू राम्रो भइरहेको अवस्था देखिन्छ.
तर अब पहुँच भएकाले मात्र यो कर्जा पाउँछन् भनेर यो विभिन्न प्रतिक्रियाहरू पनि आएको छ. पहुँच नहुँदा यो कर्जा पाउन सकिँदैन, एउटा सोझो व्यवसाय सिधा व्यवसाय गर्नेले यो पाउन सक्दैनन्, पहुँचवालाले पाउँछन् भन्ने जस्ता कुराहरू पनि बाहिर आएका छन्. सँगै पाइहाले पनि कति प्रतिशत चाहिँ त्यो मिलाइदिनेलाई दिनुपर्छ भन्ने गुनासोहरू पनि यो उद्यमीबाट सुनिएको छ, यो नयाँ युवा व्यवसायीहरूबाट सुनिएको छ. यस विषयमा नि अलिकति स्पष्ट गरिदिनुहोस् त.
त्यस्तो होइन नि, अब कसरी कहाँ सुन्नुभयो थाहा छैन, तर हामी कहाँ त्यस्तो केही पनि कुरा आइसकेको छैन. र विगतका 2 वर्षदेखि यो त अब खासमा अलिकति यसको इतिहास हेर्ने हो भने धेरै वर्ष अगाडिदेखि सरकारले गर्न खोजिरहेको थियो तर विभिन्न कारणले भएको थिएन. पहिलो वर्ष हामीले आर्थिक वर्ष 2080-81 गर्दाखेरि त घटेर आएको बजेट हो खासमा, नभए 2076 सालमा 1 अरबको बजेट थियो र निरन्तर त्यो बजेट आइराख्ने अनि काम काम हुँदै गर्दाखेरि विभिन्न कारणले नभएको अवस्था 2080-81 हामीले गर्दाखेरि त्यति बेलाको कार्यविधि नै विनियोजन 2080 अनुसार बनेको थियो, स्टार्टअप उद्यम कर्जा कार्यविधि 2080 र त्यो कार्यविधिमा स्पष्टसँग व्यवस्था थियो तपाईँको मूल्याङ्कन समितिको व्यवस्था। हामीले हेर्ने विभिन्न कम्पोनेन्टहरू हुन्छ नि, मूल्याङ्कन समितिमै उद्यमीहरूको संगठनबाट पनि प्रतिनिधित्व हुने, सँगसँगै स्टार्टअप एडभोकेटहरू जुन हामी भन्छौँ जो स्वतन्त्र किसिमका मान्छे उहाँहरूको उपस्थिति थियो र उहाँहरूले नै मूल्याङ्कन गर्दाखेरि सँगसँगै उहाँहरूले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भनेर साइन सिवाई पनि साइन गर्नुभएको थियो, भनेपछि आफूले चिनेको हो आफूले त्यस्तोमा अप्लाई गरेको छैन भने र ट्रान्सपेरेन्ट तरिकाले मूल्याङ्कन भएको सँगसँगै हामीले के पनि गरेका थियौँ भने उहाँहरूको योपालि पनि त्यो कुराहरू हुन्छ, जस्तो व्यवसायिक प्रस्ताव प्रस्तुतिकरण गर्न फिजिकली नै त्रिपुरेश्वरमा बोलाएर हामीले मूल्याङ्कन समितिको अगाडि गर्न लगाएका थियौँ र उहाँहरू आउँदाखेरि आफ्नो उद्यम गरेको व्यवसायको एक मिनटको कमसे कम भिडियो केही फोटाहरू र वित्तीय विवरण उहाँहरूको प्लान अनुसार लिएर आएर पाँचजनाको अगाडि कमसे कम प्रेजेन्टेसन गर्नुभएको थियो र प्रेजेन्टेसन गर्दाखेरि प्रश्नोत्तर गरेको आधारमा मूल्याङ्कन समितिका सदस्यहरूले प्रश्नोत्तर गरेको आधारमा कार्यविधिमै व्यवस्था छ, त्यो 80 मार्क्स इन्डिभिजुअल दिने र 20 मार्क्स चाहिँ ब्याङ्कमा क्रेडिट अफेयरहरूको लागि पठाउने र 20 मार्क्स क्रेडिट अफेयर भनेर आएपछि र यता 80 मार्क्स इन्डिभिजुअल दिएकोलाई एभरेज गरेर 50% बढी अङ्क ल्याउने लाई सिफारिस गरेर पठाएको र सिफारिस गरेर पठाइसकेपछि फेरि ब्याङ्कले पनि स्थलगत निरीक्षण गर्ने र सिआइसी चेक गरेर ब्ल्याक लिस्टेड छ कि छैन त्यो दुईटा कुरा हेरेपछि बल्ल कर्जा प्रवाह हो। त्यही भएर यो कुराहरूमा एकदम ट्रान्सपेरेन्सी छ, जसको क्राइटेरिया मिल्या छ उसको भएको छ र अर्को वर्षमा पनि हामीले गर्दाखेरि त्यही प्रक्रिया अप्नाएको हो र त्यसरी नै भएको। त्यही भएर अहिलेसम्म त्यस्तो कहीँ पनि मीडियाहरूमा त्यस्तो कुरा आएको छैन, अब हजुरहरूले कतै सुन्नु भएको छ र त्यस्तो कुरा छ भने क्या जानकारी हो त्यसको चाहिँ हामीले छानबिन गर्छौँ, तर त्यस्तो आएको छैन। र अर्को यसमा थप कुरा के हो भने कसैले नपाउँदै गर्दाखेरि उहाँहरूले त्यो मूल्याङ्कन समितिले व्यावसायिक प्रस्ताव प्रस्तुतिकरण गरेको बेला नै प्रश्नोत्तर गर्दाखेरि थाहा हुन्छ कतिजनाले अब यो नक्कली कागजातहरू पेश गर्ने, नक्कली अब अरूको भिडियोहरू देखाउने त्यस्ता कुराहरू र उहाँहरूलाई पहिल्यै थाहा भइसकेको हुन्छ मेरो पर्दैन वा मैले पाउँदिनँ भनेर, तर जसले पाउनु भएको छ नि उहाँहरूले उद्यम गर्नुभएको छ र त्यस्तो केही पनि छैन, यो भन्सुनको आधारमा कतै भएकै होइन, जसले उद्यम गर्नुभएको छ जसको क्राइटेरिया मिलेको छ जसले यो आएर फर्महरू फिलअप गर्नुभयो जसले आएर व्यवसायिक प्रस्ताव प्रस्तुतिकरण गर्नुभयो ब्याङ्कले क्रेडिट अप्रेजल गर्यो हामीले सिफारिस गरेर पठाइसकेपछि जसको स्थलगत निरीक्षण भयो सबै कुरा जस्ताको तस्तै देखियो उहाँहरूले पैसा पाउनु भएको थियो, किनभने 2080-81 हेर्नुभयो भने 183 जनालाई मूल्याङ्कन समितिले सिफारिस गरेर पठाएको थियो तर ब्याङ्कले स्थलगत निरीक्षण गर्दाखेरि अरू कागजपत्रहरू हेर्दाखेरि केहीजनाको नमिल्दाखेरि केहीजना ब्ल्याकलिस्टेड गर्दाखेरि 165 मात्रै कर्जा प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै गरेर आर्थिक वर्ष 2081-82 हेर्दाखेरि 661 मूल्याङ्कन समितिले सिफारिस गरेर पठाएकोमा 600 जनाले मात्रै, किनभने ब्याङ्कले स्थलगत निरीक्षण गर्दाखेरि कागजपत्रहरू हेर्दाखेरि नमिल्दाखेरि 61 जनाले पैसा प्राप्त गर्नु भएन। त्यही कारणले पनि गर्दाखेरि 1 अरबको बजेटमा 88-65 लाख हजुरले जुन भन्नुभयो नि त्यसरी चाहिँ कम देख्यो, किनभने 61 जनाले पाउनु पर्ने पैसा एलोकेसन भएको पैसा उहाँहरूको क्राइटेरियाहरू नमिल्दाखेरि त्यहाँ स्थलगत निरीक्षण गर्दाखेरि जसरी एप्लिकेसनको आवेदन गर्दाखेरि जे कुराहरू लेखेर पठाउनु भएको थियो जे देखाउनु भएको थियो त्यो कुराहरूमा फरक भएकोले नपाएको हो। त्यही भएर यो पुरै सिस्टम नै ट्रान्सपेरेन्ट छ, अब हामीले सहज पनि गरिदिएका छौँ, पहिलो वर्षमा अनलाइन एप्लिकेसन गर्न सकेको थिएन त दोस्रो वर्षदेखि अनलाइन एप्लिकेसन गरिदिएको छ, देशभरिबाट जहाँबाट नि भर्न सकिन्छ इन्टरनेटको सुविधा भएकोमा सहज सजिलोसँगको फर्महरू डेभलप गरिदिएको छ, उद्यमीले आफैले भनौँ यो अरूहरूलाई भर्न लगाउने सिस्टम पनि छ, फेरि यो सोसल मिडियामा थुप्रै यो कन्सल्टिङ सर्भिसेसहरू हामीले भरिदिन्छौँ हामीले भर्दाखेरि पर्छ भने त्यतातिर लाग्नु हुँदैन, जो स्टार्टअप उद्यमी हो जसले काम गर्नुभएको छ आफ्नो व्यवसाय आफैले बढी बुझेको हुन्छ, त्यो भएकोले उहाँहरूले आफैले भर्नु हो भने यो सजिलोसँग भर्न सक्नुहुन्छ र एकदम सजिलो किसिमको फर्म छ, नेपाली भाषामा राखिएको फर्म छ, उहाँहरूले नेपालीमा भर्न सक्नुहुन्छ वा इङ्ग्लिसमा भर्न सक्नुहुन्छ, हामीले चाहिँ मिक्स नगर्नु होला भनेर भनिरहेका छौँ होइन। त्यसरी गर्दाखेरि र यो कागजात जुन जुन कागजात भनेको थियो त्यो कागजात चाहिँ राखिदिँदाखेरि र जहाँ जहाँ जे जे चाहिएको छ जस्तो हामीले सबल पक्षका कुराहरू पनि गरेका छौँ, त्यस्तै गरेर हामीले यो जोखिमका कुराहरू के जोखिम हुनसक्छ अब उद्यममा के जोखिम हुनसक्छ, जस्तो अब जनरली हामीले देखिने अब यो भवितव्य पर्दाखेरि बाढीले कहीँ नोक्सान गर्न सक्छ, अर्थक्वेक हुनसक्छ, ल्यान्डस्लाइडहरू हुनसक्छ, त्यसै आफूले के किसिमको व्यवसाय गर्छ त्योसँग सम्बन्धित जोखिमहरू हुन सक्छ, त्यो जोखिम न्यूनीकरणका उपायहरू के अवलम्बन गर्नुभएको छ, जस्तो कति कुरामा इन्सुरेन्सहरू गर्नुपर्छ, कति कुरामा हामीले अब जस्तो व्यवसाय व्यवसाय बिच चाहिँ कम्पिटिसन हुने हुँदाखेरि वा स्किल बेस्ड कामहरू गर्दाखेरि फाउन्डर वर्कको फाउन्डरहरू स्किल्ड हुनुहुन्न भने हायर गर्नुपर्ने अवस्था हुन्छ, त्यति बेला चाहिँ मार्केटमा डिमान्ड भएर अरूतिर छोडेर जाने वा एकदम टर्नओभर हुने कुराहरू त्यो पनि एउटा जोखिम हो, त्यो जोखिमका कुराहरू पनि उद्यमीहरूले त्यहाँ खुलस्तसँग लेखिदिनुपर्छ, त्यसको लागि कन्सल्टेन्ट कहाँ जानुपर्ने वा प्रपोजल जानुपर्ने, यस्तो कुराहरू आफैले उद्यम गर्दाखेरि के समस्या भएको छ, जस्तो एउटा पैसाको समस्या हुनसक्छ कसैलाई व्यवसाय बढाउनलाई, त्यस्तो कुराहरू आफूले हेर्दाखेरि उद्यम गर्दाखेरि जे जे समस्याहरू छ त्यो समस्याहरूसँग वा जे पोटेन्सियल छ जे अपर्च्युनिटी छ आफूले स्केलअप गर्नलाई मार्केट कस्तो छ, अब हामी त एउटा लकी के हौ भने दुईटा ठुल्ठुलो देशको बिच ठुलो मार्केटको बिचमा बसिरहेछौँ, हिन्दुस्तान यतातिर चाइना दुईटा हाम्रो छिमेकीहरू ठुलो मार्केट भएको ठाउँ हो, हामीले आफूले गरेको उद्यम आफूले गरेको उत्पादन वा यो सेवालाई त्यतातिर विस्तार गर्न सकिन्छ कि सकिँदैन, त्यो मार्केटमा कम्पिटिसन गर्न सकिन्छ कि सकिँदैन, त्यो किसिमको त्यहाँ भएको रेगुलेटरीका कुराहरू यो प्राइसका कुराहरू कस्ट कम्पिटेटिभनेसका कुराहरू क्वालिटी मेन्टेन त्यहाँको रेगुलेसनका कुरा हामीले फलोअप गर्न सक्छौँ कि सक्दैन, त्यतातिर भनेपछि यावत सम्भावनाहरू वा हामीले युरोपियन मार्केट टार्गेट गरेका छौँ वा हामी त अब धेरै कुराहरूले धनी देश प्रकृतिसँग मिल्ने कुराहरू धनी छौँ, मेड इन नेपाल प्रडक्टहरूलाई विदेशीहरूले धेरै मन पराउने भनेपछि आफूले गरिरहेको उद्यम त्यसरी के पोटेन्सियल छ अपर्च्युनिटी त्यतातिर एक्सपान्सन गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा यावत कुराहरू जोडेर फर्ममा राख्न सकिन्छ, र त्यो कुरा गर्ने हामीले अघि जुन भिडियोको मैले कुरा गरेँ त्यो भिडियोहरू उहाँहरूलाई एक मिनट भनेको छ तर ठिकै प्रोसेस नै देख्ने, यदि केही उत्पादन गर्नुहुन्छ भने र मेटेरियल कसरी आउँछ र त्यो कसरी मेसिनमा इनपुट हुन्छ र त्यसको आउटपुटहरू के निस्किन्छ, फिनिस प्रडक्ट कस्तो निस्किन्छ, हामीले प्याकेजिङ कस्तो गर्छ, त्यो होल प्रोसेस नै उहाँहरूले छोटो भिडियो बनाइदिनु भने मूल्याङ्कन समितिले हेर्दै गर्दाखेरि प्रश्नोत्तर गर्न सजिलो हुन्छ वा त्यसलाई चाहिँ ठिकै यस्तो भइरहेको रहेछ भन्ने कुराहरू हेर्नलाई सजिलो हुन्छ र आफ्नो उद्यम गरेको ठाउँ पनि केही फोटोहरू राखिदिँदाखेरि मूल्याङ्कन समितिलाई त्यो कुराहरूलाई बुझ्न सजिलो हुन्छ, लास्टमा ब्याङ्कले स्थलगत निरीक्षण गरिहाल्नुहुन्छ, तर यो मार्किङ गर्ने फेरि यो कार्यविधिमा हजुरले हेर्नु भने मार्किङ गर्ने आधारहरू पनि प्रश्नसँग लेखिदिएको छ, कस्तो किसिमको उद्यममा अब जस्तो स्टार्टअपकै रूपमा अहिले दर्ता गर्ने निकायमा दर्ता गर्न मिल्छ, उहाँहरूले त्यो दर्ता गर्नुभएको छ भने एक्स्ट्रा मार्क्स पाइन्छ, त्यहाँ एडिसनल मार्क्सको व्यवस्था गरिदिएको छ होइन, त्यस्तै आफ्नो कारोबारको प्रकृति अनुसार थोरै मार्क्सहरू दिएको छ, उद्यमको अब हाम्रो स्टार्टअपको उद्यमी भन्दाखेरि कोही भर्खर सुरुवात गरेको हुन्छ, कोही चाहिँ प्रडक्ट बनाएर कमर्सियली भाइबल प्रडक्ट बनाएर मार्केटमा गइसकेको हुन्छ, त्यो कुराहरू मार्किङ गरेको छ, त्यही भएर यो प्रस्तुतसँग कार्यविधिमा व्यवस्था गरिदिएको छ, त्यही कार्यविधिलाई नै टेकेर मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने हो र ब्याङ्कले पनि क्रेडिट अप्रेजल गर्दाखेरि ब्याङ्किङ प्रोसिड्युर अनुसार एउटा समितिले ब्याङ्कभित्र बसेर गर्नुहुन्छ, यो होल प्रोसेस ट्रान्सपेरेन्ट छ, त्यही भएर मैले हजुरहरूकै माध्यमबाट स्टार्टअप उद्यमीहरूलाई के भन्छु भने राम्रोसँग फर्म भर्ने चाहिएको कागजातहरू पनि संलग्न गर्ने र कसैको उसमा नपरिकन कतैतिर भन्सुन नगरिकन सिधै अप्लाई गर्ने र प्रोसेसलाई कुनै अब कति एप्लिकेसन आउँछ त्यसको आधारमा हामी छिटो सकभर माघसम्ममा यो कर्जा नै डिस्बर्स गर्ने प्लानमा छौँ, अब अहिलेसम्म हेर्दाखेरि फिजिकल रूपमा 40 एप्लिकेसन आएको छ भने अनलाइनको माध्यमबाट 852 हिजो बेलुकासम्म 852 एप्लिकेसनहरू आइसकेको अवस्था छ. तर अनलाइनमा हाम्रो हामीले हेर्दाखेरि 10,000 भन्दा बढीले युजर आइडी क्रिएट गर्नुभएको छ. अब सबैले यो हाम्रो अन्तिम म्यादसम्म कम्प्लिट गर्नु भने धेरै नै एप्लिकेसन आउँछ. तर विगतको वर्षमा हेर्दाखेरि सबैले युजर आइडी क्रिएट गरेर सबैले चाहिँ भर्नु भएको छैन. त्यही भएर अब लास्ट डेटसम्म कतिको एप्लिकेसन आउँछ त्यसको आधारमा हामी कति छिटो गर्न सकिन्छ भने हाम्रो पनि प्रयत्न के छ भने छिटोभन्दा छिटो यो मूल्याङ्कन गरेर व्यवसायिक प्रस्ताव प्रस्तुतिकरण गराएर कर्जा डिस्बर्स गर्ने त्यो किसिमले टिमले काम गरिरहेको अवस्था छ. इभन हामीले पाकिस्तानभित्र आउनेलाई पनि सहज तरिकाले त्यहाँ अब भर्नलाई पनि व्यवस्था गरिदिएका छौँ. त्यही भएर नअलमलिकन अब यताउति नगइकन यो सोसियल मिडियामा आएका विभिन्न प्रचार प्रसारतिर नगइकन आफैले वेबसाइटबाट फर्म हेरेर अनलाइन सकभर अनलाइन अप्लाई गर्नु भने सजिलोसँग ढिलो भएर आइराख्नु परेन होइन. र आफ्नो समयमा जति बेला फुर्सद बिहान बेलुका दिउँसो राति जति बेला सजिलो हुन्छ त्यो हिसाबले जसले उद्यम गर्नु भएको छ उहाँले भर्दा राम्रो वा कर्मचारी जो कर्मचारी जानेको हुन्छ उद्यमको बारेमा उहाँसँगसँगै बसेर गर्दाखेरि राम्रो.
हस् हस् कार्यकारी निर्देशकज्यू आजको लागि हामीसँग समय सकियो. यो जानकारीका लागि हामीसँग कुराकानीमा रहिदिनु भयो यसका लागि यहाँलाई धेरै धन्यवाद.
हुन्छ धन्यवाद. हाम्रो कुरा पनि श्रोतामा पुर्याइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु.
हजुर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्तासँग आजको अन्तर्संवाद गर्यौं. यो सँगै आजको अन्तर्संवाद यति नै. प्राविधिक साथी राजु थापालाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.